श्रुति संवेग, श्रुति संवेग, श्रुति संवेग।
उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति संवेगबाट नमस्कार। उज्यालो 90 नेटवर्कमा हरेक मंगलबार र शुक्रबार राति 9 बजेको नेपाल खबरपछि प्रस्तुत हुने कार्यक्रम श्रुति संवेगमा हामी वरिष्ठ साहित्यकारहरूको उत्कृष्ट गद्यहरू वाचन गर्दैछौ। श्रुति संवेगको शुक्रबारको श्रृंखलामा हामी सरभक्तको उपन्यास तरूणी खेतीको दोस्रो श्रृंखला आज वाचन गर्दैछौ। तरूणी खेती उपन्यासको शुरूमा सापेक्ष शीर्षकमा सरभक्त भन्नुहुन्छ, पुरूष प्रधान विश्व समाज व्यवस्थाको मूलभूत अहंकारलाई उद्घाटित गर्ने अहमवादी सोचको परिणाम स्वरूप यस उपन्यासको जन्म भएको हो। इतिहासमा अधिनायकवादी पुरूष अहंकारको प्रभुत्व जम्छ भने त्यसको विरोध पनि हुन्छ। मेरा दृष्टिमा तुच्छ यथास्थितिवादी मानवीय अहंकार विरूद्धको सृजनात्मक संघर्ष शून्य हुन्छ। यस अर्थमा तरूणी खेती मेरो शून्यवादी संघर्षको विचारगाथा हो। सायद यस उपन्यासमा म विषयवस्तुले यथार्थवादी, शैलीले प्रयोगवादी र दृष्टिले परिवर्तनवादी छु। मेरो अहम कामना छ यसलाई पुरूषहरूले गलत नबुझुन्, नारीहरूले बुझ्न इन्कार नगरून्। यो थियो सरभक्तको अनुरोध। अब प्रस्तुत छ 142 पृष्ठ रहेको उपन्यास तरूणी खेतीको दोस्रो श्रृंखलाको वाचन पृष्ठ 17।
जुनेली रातदेखि जुनेली बिहानीसम्म, अजुनेली रातदेखि अजुनेली बिहानीसम्म, अथवा रात्रिकालीन प्रत्येक उज्याला अँध्यारा छटाहरूमा असमाप्त भोगोत्सव हुन्छ। उसलाई राम्रै ज्ञान हुन्छ, यौनाग्निको भोगोत्सवमा प्रवृत्त भएपछि निवृत्त हुन सकिँदैन। यो ज्ञान प्राप्त गर्न उसलाई कुनै अरण्य परिवेशमा पलटिकछि बस्नु परेन। अधिकारपूर्ण एकान्तमा मातिएको शरीरले ऊ यो ज्ञान प्राप्त गर्न सक्षम हुन्छ। प्रत्येक रातको माने एक स्वर्णिम अवसर, रात रातभर तरूणी खेतको धर्म प्रदत्त समर्पण वा निरीह निरस्त्र आत्मसमर्पणमाथि बुर्कुसी मार्दै जाइलाग्नु र त्यसलाई निर्दयतापूर्वक थिच्नु मिच्नुलाई ऊ आफ्नो पौरुषता भनी ठान्छ। ऊ आफ्नो यो पौरुषताको अग्नि परीक्षण गरिरहन्छ। प्रत्येक सफल वा असफल परीक्षणपछि थकानको मिठो विश्रान्तिमा ऊ अर्को सफल वा असफल परीक्षणको तयारी गरिरहन्छ। अन्तहीन भोगोत्सवको अपरिवर्तित मधुसंचित मौसम सकेसम्म बढ़ी उपभोग गर्नु नै उसको दिनचर्याको एक सूत्री कार्यक्रम हुन्छ। ऊ खेत भोगमा चुर्लुम्मा डुब्छ। यो इच्छित डुबाईमा जब जब ऊ मजाले थाक्छ, खेत छेउ कानला विश्रान्तिमा रहँदा चन्द्रमाका कलाहरू झैं खेतका सौन्दर्य कलाहरू दृष्टिगोचर हुँदै जान्छन्। उसलाई अनुभूति हुन्छ खेतका कलाहरू चन्द्रमाका कलाहरू झैं परिवर्तनशील छन्। यो परिवर्तनमा नवीनता मात्रै छैन, मिठास पनि छ। परीक्षित ज्ञानकै क्रममा ऊ एक निरीक्षित पत्तोमा पुग्छ। केही पृथ्वीवासीले पृथ्वीमा बसेर पृथ्वीका नयाँ नयाँ भूभागहरू पत्ता लगाए झैं ऊ खेत भोगेर खेतका नयाँ नयाँ भूभाग पत्ता लगाउँछ। उसलाई साह्रै ठूलो हर्ष लाग्छ, तर ऊ युरेका युरेका भन्दै आफ्नो खेतको क्षेत्रफल भन्दा बाहिर दगुर्दैन। खेत एक हुन्छ तर त्यसका रूपहरू अनेक हुन्छन्। बस यो नै उसले पत्ता लगाएको नयाँ सत्य हो। उसलाई लाग्छ मान्छेले एउटा रूपमा धेरै रूप खोज्न जान्नुपर्छ, धेरै रूपमा धेरै सौन्दर्य खोज्न जान्नुपर्छ, धेरै सौन्दर्यमा धेरै स्वाद वा धेरै मिठास खोज्न जान्नुपर्छ। अनेक रूपमा पशुले एउटा मात्र आनन्द खोज्छ, तर मान्छेले एउटा रूपमा अनेक रूप र अनेक आनन्द खोज्छ। यही भिन्नतामा पशु कहिले पनि मान्छे होइन, मान्छे कहिले पनि पशु होइन। ऊ ज्ञानको मूलसार प्रदीप्त हुन्छ। यही महान प्रदीप्तमा ऊ सोच्छ तरूणी खेत किन्नु भनेको पूरा पूर्वे पुर्सदी हुनु पो रहेछ, पूरा पूरा। आफूलाई पटक्कै फुर्सद नदिएर एक रूपमा अनेक रूप, अनेक मिठास, अनेक स्वाद, अनेक मजा खोज्ने क्रियामा होमिरहन्छ। यसरी होमिँदा उसलाई आगोले पोल्दैन, आगोले डडाउँदैन, आगोले मार्दैन। पौरुषता नै पुरूष हो भने ऊ स्वयं आगो हुन्छ। त्यसैले खेतमा उसलाई पानीको तिर्खा लाग्दैन, उसलाई पराईका खेतहरू र फल लागेका बोट बिरूवाहरूको खास सम्झना पनि आउँदैन। हृदयमा अटेस मटेस भएर उम्लिएर जहाँ पनि पोखिन चाहने उत्तौला भावहरूले अब उसलाई सताउँदैनन्। आफ्नो भागको खेत पाएपछि उसको यौवनका सम्पूर्ण उफानहरूले एउटा निश्चित गति पाउँछन्। ऊ आफ्नो खेतमा अति व्यस्त र परम सन्तुष्ट हुन्छ। छिमेकीहरूका देखाइ र मित्रहरूका भनाई अनुसार अब ऊ पक्का घरकुरुवा जीव हुन्छ।
पढु तरे मै
हप्तौं हप्तासम्म महिनौं महिनासम्म एक सूत्रीय भोगोत्सव भइरहन्छ। यस अवधिभरमा तरूणी खेतका रूपहरूमा कति कुरूपताका अमेट छापहरू पर्छन् ऊ थाहा पाउँदैन। महाभोगका नाममा सधैँ अनिच्छापूर्वक जोतिँदा जथाभावी लुछिँदा खेतका प्रत्येक ढुङ्गो र माटो रुन्छन् मात्रै ऊ यो करूणाजनक चेतना राख्दै राख्दैन। सोझै भन्दा खेतको यो अव्यक्त दुःख पीड़ा वा रोदन उसको ज्ञानको क्षेत्रभित्र पर्दै पर्दैन। ऊ उपलब्ध ज्ञान अनुसार अज्ञानतापूर्वक खेतमाथि अत्याचार गरिरहन्छ र त्यसलाई माया गरेको भन्ने ठानिरहन्छ। उसको महाभोगको यो चाहना कहिले पनि समाप्त हुँदैन। तर एक दिन वृद्ध बाबुको धैर्य महाधैर्यसम्म तन्किएर समाप्त हुन्छ। छोरा केही त गर, त्यसै हात बाँधेर बस्नु हुँदैन। जीवनमा केही त गर्नै पर्छ, केही न केही त गर छोरा। गरिरहेकै त छु, ऊ झनक रिसाएर भन्छ, तर मुखले भन्दैन, मनले भन्छ। बाबु छोराको यो शब्दहीन भनाइलाई केही अर्थान्तरमा बुझ्छ र मनमनै गनगनाउँदै शब्दहरूमा चुप लाग्छ। छोरालाई खेत किनिदिएपछि बाबुले वर्ण गरेको यो एक नयाँ पारा हो। यो पाराका पछाडि जवान छोरालाई समदृष्टिले हेर्नुपर्छ भन्ने सभ्य भाव छ कि वृद्धावस्थाका आसन्न समयहरूमा आत्मसुरक्षाको माग छ, बाबु आफै बुझ्दैन। सायद बाबु यो रहस्य बुझेर कुनै डरलाग्दो मोहभंगको शिकार हुन चाहँदैन। सत्य अनावरण नगरिकन आफैलाई धोका दिनु बाबुलाई आफ्नो शेष जीवनको अशेष कर्तव्य जस्तो लाग्छ। बाबुको मौनताबाट छोराले वरदान आर्जन गर्छ। उसलाई अनायास अनुभूति हुन्छ, परिवार भनेको अघोषित युद्धभूमि हो, अघोषित कुरूक्षेत्र हो। यो कुरूक्षेत्रमा कोही विजय बलका भरले अधिकार भोग गर्छन्, कोही निश्चित पराजय र आत्मपानका डरले अधिकार त्याग गर्छन्। यहाँ व्यक्ति र पुस्ताको कुनै निरपेक्ष र सुनिश्चित अर्थ छैन। कुरूक्षेत्रमा मूल्यहरू जहिले पनि शक्तिका आधारमा जन्मन्छन्, हुर्कन्छन् र मर्छन्। परिवारभित्रको गीता पनि यही हो, परिवार बाहिरको गीता पनि यही हो। यो आकस्मिक गीताको अलोकमा उमुख व्यथाले अनुहारमा जीवन तरंगहरू हराइरहेको बाबुलाई सहानुभूतिका दृष्टिले हेर्छ। बिचरो बाबु, ऊ मनमनै सोच्छ, घरबाट बाहिर निस्कन्छ। बाटामा ऊ बाबुलाई पक्का अवैधान दिँदै बडबडाउँछ, म युद्ध विजेता भए पनि हरुवा बाबुको हुर्मत लिने छैन, म बाबुको हारलाई त्यसरी नै इज्जत गर्नेछु जसरी बाबुले बाजे को हारलाई गरे। सहानुभूतिपछि अब करूणाको पालो। ऊ करूणाले फुस्छ, हाँस्छ। यसरी हाँस्दा ऊ पीड़ा अनुभव गर्छ, तर त्यो आफ्नो पीड़ा जस्तो लाग्दैन। सोच्दै जाँदा उसलाई त्यो बुद्धको पीड़ा जस्तो लाग्छ, तर ऊ तरूणी खेतबाट भाग्ने बुद्ध कहाँ हो र? ऊ फेरि धेरै हाँस्न नसकेर थोरै हाँस्छ। यो हाँसोमा ऊ पीड़ा अनुभव गर्दैन, न आफ्नो न अरूको। के छ घर कुरुवा, कसैले उसलाई यसरी सोध्छ। मानव घर कुर्नु मानवीय अपराध हो। ऊ पछिल्लोतिर फर्केर हेर्छ, त्यो स्वरको मालिक एक मित्रै रहेछ। मित्र होइन भन्दा खासै फरक नपर्ने। घर कुरुवा त भयो भयो, घर पालुवा चाहिँ नहुनु है। टाढाको मित्र कुहिएका नकुहिएका सबै दाँत देखाइदिन्छ। ऊ मित्रताको परिचय दिन अड्कलेर दुई चारवटा दाँत देखाउँदै जवाफ दिन्छ, हुन्छ म तिमी जस्तो घरपालुवा हुन्न, तिम्रो उदाहरणबाट म सिक्न चाहन्छु। उसले भन्छ, अरे हामी त खेतका पुराना मालिकहरू, पुग्दो भोग गरियो, अगाउन्जेल मोज गरियो, हामी त भुक्तभोगी भुक्त वैरागी। एक वचन मित्रले बहुवचनमा कुरा मोडेर फुइलाएपछि ऊ बुझ्छ, यो रंग रूप र स्वाद हराएका खेतका मालिकहरूको अवसादग्रस्त कुण्ठा मात्रै हो। यो सत्यता मात्रै हृदयंगम गरेर ऊ टाढाको मित्रलाई नजिकको बाण हान्दैन। हिँड्दै गर्दा बाटामा अरू पनि टाढाका मित्रहरू भेटिन्छन्। ऊ दिक्क हुन्छ, किन टाढाका मित्रहरू मात्र भेटिन्छन् बाटामा। ऊ छक्क पर्छ, कतै नजिकका मित्रहरू नभएर त होइन। मोजगर मोजगर सिकाउनु पर्दैन क्या, ऊ भन्छ। धूप हालेपछि राम्ररी जाग्छ नि, हा हा हि हि। टाढा लाग्ने मित्रहरू नजिक सम्झेर कुरा गरिदिन्छन्। ऊ प्रत्येकलाई ओठे जवाफ दिएर उम्कन चाहँदैन। अनिच्छाको यो जालमा ऊ जानी जानी फँसिरहन्छ। सायद जालमा फस्दा आफ्नै पाराको सुख हुन्छ। कम्तीमा पनि यो शब्दानुभूति होइन भन्ने कुरा उसका दाँतका चम्काईहरूले अभिव्यक्ति गरिरहन्छन्। तर टाढाका मित्रहरू आफ्नै अभिव्यक्तिहरूमा मस्त भइरहन्छन्। हाम्रो मित्रले खेत बगिरहेको छैन, म ठोकेर भन्न सक्छु। दिल्लगीको मध्यान्तरतिर एकजना टाढाको मित्र कान खाने आवाजमा गम्भीर हुन्छ। भोगिरहेको छैन भने के गरिरहेको छ त? अर्को टाढाको मित्र खास गम्भीर नभइकनै प्रश्न गरिदिन्छ। मित्रको खेत खेत नभएर मापाको दलदल हो, ऊ दलदलमा फँसिसकेको छ। कान खाने आवाजको गम्भीरता दिल्लगीमा परिणत हुन मान्दैन। मौका पाए सबै दलदलमा फस्छन्। अर्को टाढाको मित्र नाङ्गो सत्यलाई उदाङ्गो पार्ने मौका छोड्दैन। मैले त्यो फसाईको कुरो गरेको होइन, त्यो खेतीपातीको फसाईमा त सबै फस्छन्, त्यो त जीवनका लागि नभई नहुने फसाई हो। कान खाने आवाजको गम्भीरताले आफ्नो साम्राज्यको विस्तार गरेरै छोड्छ। हाम्रो मित्रको फसाई कस्तो हो त? खासै गम्भीर नहुने टाढाको मित्र आफ्नै अज्ञानतामा गम्भीर भएरै छोड्छ। यसको फसाई चाहिँ नाकमुख बन्द भएर निसासिएर प्याक प्याक परेर मर्नुपर्ने फसाई हो। साँच्चै खासै गम्भीर नहुने मित्र छक्कै पर्छ फसाईको अर्को बाटो देखेर। म मित्रको हितमा झुटो बोल्दिन। मित्रको खेत दलदले छ, समयले दलदल सुकाइदिन्छ हो। कुनै टाढाको मित्र प्रतिवादमा ठ्याम्मै विश्वास पोख्छ, तर दलदलमा फसेको मान्छे उम्कन सक्दैन। दलदलमा एकपल्ट फसेपछि फस्यो फस्यो। कान खाने आवाजले यो शोचनीय गम्भीरता बमन गरेपछि कसैसित आँखा झिम्काउँछ, कसैले अर्को कसैसित आँखा झिम्काउँछ, अर्को कसैले अर्को कसैसित आँखा झिम्काउँछ। ऊ आँखाका भाषाहरू सबै पढेर पनि नबुझे झैं आनन्द लिइरहन्छ। मित्र दलदलमै फसिरहने कि केही बोल्ने पनि? प्रश्न सँगसँगै एक दर्जन पटका एकैपल्ट पड्के झैं गरी टाढाका मित्रहरू हाँस्छन्। उसलाई टाढाका मित्रहरू झन्झन टाढा भए झैं लाग्छ। ऊ बुझ्छ ईर्ष्यालु मित्रहरू अभाग्यमा रुद्रघण्टी सर्काएर थुक्ने लिइरहेछन्, किनभने ऊ प्रचण्ड गर्मीमा घटघट गरी मोही पिइरहेको छ। मित्र केही त बोल, कि मन दुखाइस्? होइन म ठिक छु, किन बोल्दैनस् त? यतिखेर म आफ्नो खेतमा व्यस्त छु, बोल्ने फुर्सद नै छैन। फुइँ नला फुइँ, ईर्ष्यालु मित्रहरू गर्जन्छन्। फुइँ लाउने फुर्सदै कहाँ छ र? म त आफ्नो खेतमै व्यस्त छु, पछि फुर्सद पाएँ भने कुरा गरौंला मित्रहरू, अहिले खेतमा फर्किहाल्छु। र ऊ फर्की पनि हाल्छ। यसरी फर्काँदा उसलाई विदाईका औपचारिकताहरूले घचघच्याउँदैनन्। टाढाका मित्रहरू मनै पर्ने तितो हार खाएर ठिङ्ग उभिरहन्छन्। ऊ यो अप्रत्याशित जितमा घरीतिर चिन्तित पाइला चाल्नुभन्दा बढी केही गर्दैन। साले खेत पाए भनेर हामीलाई मान्छे गन्दैन, त्यस्ता आलुमूल्य खेतमा हामीले कति कति। उसका पछाडि कसैको भयंकर ईर्ष्या बोल्छ। ऊ त्यो ईर्ष्यालाई राम्रै सुन्छ। ईर्ष्या सँगसँगै द्रवित हाँसोहरू पनि सुनिन्छन्। तर गर्ने के, गुहला चलाएर दुर्गन्ध निकाल्ने? ऊ यो प्रश्नमा सहमति जनाउन सक्दैन। कसैले ईर्ष्या हक छ भने त्यो उसको समस्या हो, मेरो समस्या होइन। ऊ सोच्छ र यही सोचाइमा बाटोको घुम्ती लिन्छ। यो घुम्ती उसको सोचाइको पनि आनन्ददायक घुम्ती हुन्छ। घुम्ती बोकेरै ऊ साँझ झर्नुभन्दा पहिले आतुरिएर खेतमा पुग्छ। मित्रहरूका फुङ्ग उडेका धुलौटे गेगरे बगरे खेतहरूसित तुलना गरी ऊ आफ्नो खेत हेर्छ। उसलाई आफ्नो खेत अतुलनीय र अनुपम लाग्छ। ऊ आफ्नो खेतदेखि आफै मोहित हुन्छ। यो महामोहमा ऊ ईर्ष्यालु मित्रहरूको दुःखमा आहा भरेर सुखी हुन्छ। एकपटक दुई पटक तीन पटक र पटक पटक कैयौं पटक ऊ अरूका खेतहरूसित तुलना गरी आफ्नो खेत भोग्छ। तुलनाको यो भोगाईमा सुख सन्तोष र आनन्दका नयाँ नयाँ आयामहरूको संकेत दिँदै जान्छ। उसलाई जीवनको अर्थ जीवनका सुखहरूदेखि भाग्नु हो भन्ने लाग्दै लाग्दैन। उसलाई जीवनको अर्थ भाग्यमा प्राप्त तरुणी खेत भोग गर्नुभन्दा बढी केही लाग्दै लाग्दैन। जीवन भनिने शरीरका सम्पूर्ण सुखकामी अवयवहरूका आँखा खोलेर अन्धो भएपछि एकतर्फी भोगले अविश्रान्त गति लिइरहन्छ। ऊ ईर्ष्यालु मित्रहरूलाई मरणान्त ईर्ष्या लाग्ने गरी खेतमा व्यस्त हुन्छ। नयाँ आयामको नयाँ स्वादमा पुरानो गन्ध हुँदैन। यो घरेलु भोगमा ऊ शिकारको आनन्द लुट्छ। उसका आनन्दमग्न शरीरका चेतनाहरूले प्रत्येक भोग र प्रत्येक लुटमा ईर्ष्यालु मित्रहरूसित प्रतिशोध लिन बिर्सदैनन्। यो प्रतिशोधमा ऊ परमानन्दको खानी नै भेट्छ, जुन कहिले पनि रित्तिएर रित्तिँदैन। लौखा सालेहरू घरेलु खेतमाथि जंगली शिकार खेल्दा उसका चेतनाहरू कराउँछन्। यसरी कराउँदा उसलाई म मान्छेबाट खुङ्खार बाघ त भएन भन्ने शंका लाग्छ। यो शंका ऊ आफैलाई मात्र गर्दैन, सबैलाई गर्छ। उसलाई लाग्छ प्रत्येक मान्छे पूरा मौका पाए बाघ हुन्छ, आधा मौका पाए स्याल हुन्छ, मौका नपाए खरायो वा मृग हुन्छ। यो सम्पूर्ण मानवीयताको साझा समस्यामूलक प्रवृत्ति हो। म बेकसुर छु, ऊ स्वच्छ र पूरा पूरा बाघ भई बस्छ। केही छिनझै गरी केही दिन झैं गरी केही महिना बित्छन्। ऊ घरमा स्वेच्छाले नजरबन्द भई बस्छ। ऊ दिनभरि साँझको प्रतीक्षामा र साँझभरि रातको प्रतीक्षामा आफूलाई लगानी गरी बस्छ। आक्कल झुक्कल ऊ बाबुको उपदेशबाट बस्न र ईर्ष्यालु मित्रहरूको ईर्ष्याबाट प्रतिशोधी भावना जगाउन घरबाट कतै निस्के झैं पनि गर्छ, छिमेकका घरहरूमा पसे झैं पनि गर्छ। तर प्रत्येक पल्ट खेतको आकर्षणले उसको मन र समस्त चेतना घरतिरै आतुरी रहन्छ र यो आतुरीले एउटा भीमकाय प्रश्न जन्माउँछ। प्रत्येक क्षण भोगको मात्र चेतना हुनु कमजोरी त होइन? ऊ यो प्रश्नले आत्तिन्छ। उसलाई महसुस हुन्छ उभित्र कता कता केही यस्ता द्रवित भावनाहरू छन् जसले भोगलाई शत्रुतापूर्ण दृष्टिले हेर्ने गर्छन्। म आफ्नै खेत भोगिरहेको छु, भोगबाट जन्मने संसारमा भोगबाट जन्मने मान्छेले भोग नगरे गर्ने के त? ऊ भीमकाय प्रश्नको जवाफ भीमकाय प्रश्नले नै दिन्छ। अत्याउने प्रश्नले दम तोडेपछि उसको ज्यान खतरा बाहिर पर्छ, ज्यानमा ज्यान पलाउँछ। अब ऊ भनेको निष्कण्टक भोग र असाम्य उत्तेजना हुन्छ। जीवन भनेको घनघोर बाढ़ी र आगै आगोको ज्वाला हुन्छ। यो उत्तेजना यो बाढ़ी र यो छालले एक अविराम र निर्दिष्ट दिशाबोध गरेपछि अब उसका सुखकामनाका उत्तावला चेतनाहरूले एक गम्भीर स्थायित्वको स्वरूप धारण गर्छन्। ऊ भोगी मात्र भइरहँदैन, अनुभव भोगी पनि हुन्छ। खेत किनी ल्याएको छ महिना कम्तीमा पनि दुई ऋतु व्यतीत भएपछि एक दिन अकस्मात उसलाई एक डरलाग्दो ज्ञान प्राप्त हुन्छ। ज्ञान दृष्टिले हेर्दा उसलाई लाग्छ, दुनियाँमा सबैले सबैका खेतमा आँखा गाड्छन् भने मेरो खेतमा पनि सबैका आँखा गाडिएकै होलान्। टाढा वा नजिकका मित्रहरूको ईर्ष्या एक प्रकट प्रमाण हो। दुनियाँमा मित्रहरूभन्दा पनि अमित्रहरू धेरै हुन्छन्। यसैले प्रकट प्रमाणहरूभन्दा अप्रकट प्रमाणहरू धेरै हुन्छन्। आफ्नो खेत भोग्नु र अरूले आफ्नो खेतमा आँखा गाड्नु बीच भिन्नता स्वामित्वको मात्रै छ कि अरू चिजको पनि छ? भोगको म्याराथन दगुर्दा दगुर्दै उसलाई अत्यन्त जाडो अत्यन्त गाह्रो हिम प्रदेशमा आइपुगेको अनुभूति हुन्छ। उसका मुटु र फोक्सो तेज गतिले चल्छन्, तर ऊ शिथिल हुन्छ। उसका भोगका चेतनाहरू शिथिल हुन्छन्, उसका भोगका इन्द्रियहरू शिथिल हुन्छन्। ऊ ज्ञानले कक्रिन्छ, ऊ ध्यानले कक्रिन्छ। उसको समग्र अस्तित्वमा जति संवेदना शिथिल हुँदैन वा कक्रिँदैन त्यसभरि ऊ दुनियाँका सबै ज्ञात अज्ञात मानिसहरूप्रति ईर्ष्याले हुरहुर्ती जलिरहन्छ। पूरा दुई दिन दुई महिना भएर बित्छन्। तेस्रो दिन ऊ आफ्नो स्वतःफूर्त ज्ञानमा गति र सुधार ल्याउन सफल हुन्छ। यो सुधारवादी दृष्टिकोण अनुसार सबैले सबैका खेतमा आँखा गाड्नु मानवताको लोभलाग्दो कमजोरी हुँदैन, प्रकृतिको नियम हुन्छ। अझ सुधारेर भन्दा यो एक दैवी नियम हुन्छ। उसलाई लाग्छ, यो दैवी नियममा दुःख मन गर्नु पछितो मान्नु एक मूर्खताको विकार हो। मान्छेले दैवी नियममा परिवर्तन ल्याउन सक्दैन, खेतको रखवाली भने गर्न सक्छ। अरूका खेतमा आँखा गाड्नु मान्छेको दैवी स्वभाव हो भने आफ्नो खेतमा आँखा गाड्नु पनि मान्छेको दैवी स्वभाव नै हो। आफ्नो खेत भोग गर्नु मान्छेको अधिकार हो भने आफ्नो खेतलाई अरूका आँखाबाट रक्षा गर्नु र रखवाला गर्नु मान्छेको कर्तव्य हो। खेत सुरक्षापूर्वक भोग्ने सम्पत्ति हो। दैवी नियम नाङ्गो हुन्छ, तर एकतर्फी कहिले पनि हुँदैन। यो सत्य मान्छेको भोगवृत्तिमा पनि सत्य नै हुन्छ। यो सर्वव्यापक सुधारपछि ऊ आफै पनि सुध्रिन्छ। उसका हिम प्रदेशीय समस्याहरू अलप हुन्छन्। ऊ फेरि महाभोगको स्थितिमा फर्कन्छ। अब ऊ परपुरूषहरूका लोलुप दृष्टिहरूबाट खेतलाई सकभर टाढै राखेर लुकाउँदै बचाउँदै एकसूत्री भोगमा प्रवृत्त हुन्छ। खेतमा मात्र लम्पसार भोग्य धर्म देखिन्छ, अन्य गतिहरू देखिँदैनन्। उसलाई खेत शरीरले मात्र होइन आत्माले पनि आफ्नै सम्पत्ति हो भन्ने लाग्छ। सम्पूर्ण रूपले यो सम्पत्ति भोग्ने अधिकार मलाई मात्र छ, ऊ सोच्छ। स्वामित्वको पूर्ण अधिनायकतावादी सोचाइ अनुसार ऊ खेतको रखवाली खेत भोग्नका लागि नै गर्छ। प्रभुत्वको यो रखवाली धर्म पालन गरेर भोगमा चुर्लुम्मा डुब्दा उसलाई अवर्णनीय जीवन मुक्तिको आनन्द प्राप्त हुन्छ। देह प्रवृत्तिमै ऊ प्रौढ विदेही हुन्छ। विदेही भोगको आयु कम्तीमा पनि छ महिना लामो हुन्छ, तर छ महिना उसलाई छ दिनभन्दा लामो लाग्दैन। यी छ महिना वा छ दिनहरूमा ऊ थामेर थामी नसक्नुको भरभराउँदो तृष्णाले खेतमाथि जाई मात्र लाग्दैन। खेतका एक एक उचाइहरू गहिराईहरू मोटाईहरू घुमाईहरू जोडाईहरू छुट्याईहरू र स्वरूपका अन्य कति शब्दातीत रहस्यहरूको सूक्ष्म र गहन अध्ययनमा पनि प्रवृत्त हुन्छ। यो मधुयामिनीको खेतावलोकन भन्दा धेरै भिन्न हुन्छ। त्यस्ताका मात्र मदमस्त र उन्मत्त हुन खेतावलोकन गरिन्थ्यो। ऊ अधीर हुन्थ्यो र छिटो भन्दा छिटो उन्मुक्ति पोख्न नै आतुर हुन्थ्यो। अहिले झैं त्यसबेला उसका आँखाहरू सूक्ष्मदर्शी यन्त्र हुन सक्ने थिएनन्। हातहरू अति संवेदनशील रोबोटका खोजी हातहरू झैं हुन सक्ने थिएनन्। अहिले खेताङ्गहरूको अभूतपूर्व निरीक्षण गर्दा उसलाई खेत के हो भन्ने अभूतपूर्व ज्ञान त हुन्छ नै, तर यसका साथसाथै उसलाई अभूतपूर्व विस्मय पनि हुन्छ। यो अभूतपूर्व विस्मयले उसलाई पश्चातापको एउटा मिठो पीड़ा पनि दिन्छ। साले, मैले उहिले नै यस्तो निरीक्षण गर्न किन जानिन? ऊ आफैलाई सोध्छ र ठगिएको अनुभूतिले हाँस्छ। यो हाँसो पनि जम्मै खेतमाथि नै पोखिन्छ।
श्रुति सम्वेग श्रुति सम्वेग श्रुति सम्वेग
थाहै नपाएर त होइन, थाहा नपाए जस्तो गरेर बाबुका उत्सुक प्रतीक्षाहरू दुःखदायी बन्दै जान्छन्। दीर्घ निश्वासपूर्ण गणनामा छोरालाई खेत किनिदिएको डेढ वर्ष भइसकेछ। अब बाबुका ती सबै भावहरू गोरीलाई युद्धका छापामार सैनिकहरू झैं फर्कन शुरू गर्छन्। जो छोरालाई खेत किनिदिएपछि धर्मले वा बाध्यताले आफै पराजित भएका थिए, बाबुलाई अझै विश्वास लाग्छ। लक्षण विचार गरी किनिदिएको छोराको खेत मुलायम र उब्जाऊ हुनुपर्छ। छोराले खेत भोग्ने कर्तव्य कर्म गरिरहेकै छ, तब खेतमा किन कुनै बिरूवा उम्रेको छैन? किन त लक्षणको खेतमा बिरूवा उम्रने छनक समेत देखिँदैन? छोराको खेत भोगाई दोषपूर्ण त छैन? लाटाले केरा हेरिरहे नै छोराले खेतलाई हेरी मात्र त रहँदैन? किन खेत नै कुलक्षणको पर्यो? थुप्रै प्रश्नका शून्य उत्तर। बाबु गममाथि गम खाइरहन्छ। धैर्य अधैर्यको दोसाँधमा धेरै समय भौतारिएपछि अकस्मात बाबुका छापामार भावहरू भीषण चिन्ताले रोगाक्रान्त हुन्छन्। बाबुको धर्म परम्पराले भन्छ, छोराको खेतमा बिरुवा नउम्रनु छोराको मात्रै समस्या होइन, यो त कुलकै समस्या हो, वंशकै समस्या हो। के म बाबु भएर कुलनाश भएको वंश परम्परा समाप्त भएको तमासा ठूलो ठूलो हेरिरहँ? यो त पाप हो, महापाप महापाप। तब म गरूं कि केही समय प्रतीक्षा नै गरूं? बाबु अन्तिम प्रश्न सोधेझै गरी समुचित उत्तर प्रत्याशामा निरुत्तर बन्छ। यो महान प्रतीक्षामा केही आशा हुन्छ, भर भने ठ्याम्मै हुँदैन। यसैबीच बाबु छोराको दिनचर्याको सूक्ष्म निरीक्षण गरी रहर गर्छ, जुन आवश्यक थिएन। यो अतालिएको रहरको नतिजा त्यही हुन्छ जुन पहिले रहर नगर्दा देखिन्थ्यो, र पटक पटक त्यसलाई सच्याउन भुक्तभोगी उपदेशहरू दिइन्थ्यो। हरेक दृष्टिले हेर्दा छोरो पहिले झैं खेत भोगमा मस्त भइरहेको देख्दा बाबुलाई उपदेश दिइरहने खाँचो पर्दैन। सुंगुर, बाबु आफ्नो निराशाको खाँचो पूरा गर्छ। एक्लै एक्लै र बिना सन्दर्भ त्यसै त्यसै बरबराएर अझै पनि ऊ केही समय प्रतीक्षारत रहने सदिच्छा राख्छ, तर त्यो सदिच्छा पूरा पूरा आत्माहीन भइदिन्छ। वंशविजन समाप्तिको पीड़ा भोग्न अभिशप्त म मेरो खानदानको अन्तिम बाबु पुर्याएछु, बाबु घायल भन्दै सोच्छ। जीवनका सबै असफल प्रतीक्षाहरू सफल हुन्छन्, सबै सफल प्रतीक्षाहरू असफल हुन्छन्। अब बाबुको पारा छोड्छ। यहाँ आइज सुंगुर, बाबु कड्किन्छ। छोरो पनि पहिले झैं लुरे हुन इन्कार गर्छ। परिणाममा घरेलु महाभारत शुरू हुन्छ। यहाँ मर्न आइज भनेको सुंगुर, कुरा सुन्दैनस्? बाबु पर्व शुरू हुन्छ। किन कान खाने गरी मुख छोड्ने भनेको बेफाकमा छोरो पर्व पनि शुरू हुन्छ। मैले त तेरो कान खाएँ, तैले मेरो के खाइस्? बाबु पूर्व आक्रामक हुन्छ। के खाएँ? छोरो पर्व सुरक्षात्मक रहन्छ। सबथोक खाइस्, सबथोक। बाबु पर्वको आक्रमण निर्घात तेज हुन्छ। फुस्रा आँखा पल्टाई गए पो सबथोक खाने, गएकै छैनन् के खाने? छोरो पर्व पहिलो प्रत्याक्रमण थाल्छ। यो अप्रत्याशित प्रत्याक्रमणले बाबु घायल हुन्छ नराम्रोसँग। घिस्लास घिस्लास, म मरेपछि मेरो जम्मै काटु घिस्लास। पहिले खेतमा एउटा बिरुवा त उमार, तेरै बिउ टुसाएको हेरी स्वर्ग जाने आश गरेको। बाबु पर्व आक्रमणलाई यथावत कायम गर्न खोज्दा खोज्दै पनि घाउले रन्थनिएर सुस्त हुन्छ। छोरो पर्वको नायक छोरो बुझ्छ, बाबुको पूर्ण तेजोवध भइसक्यो। अब एक अमोघ अस्त्र प्रहार गरेर बाबुलाई सरसैयामा सुताउन मात्र बाँकी छ। किन स्वर्ग जाने नचाहिँदो आशा गरिरहने? नर्कमै गए पनि हुन्छ, सबै मान्छे स्वर्ग गए नर्क को जाने? दोस्रो प्रत्याक्रमणलाई अन्तिम मानेर छोरो पर्व अमोघ अस्त्र प्रहार गर्छ। यो अस्त्रले हृदय नै चिरिन्छ बाबुको, तर छोरो पर्वको अनुमान अनुसार बाबु पर्व सरसैयामा लम्पसार पर्दैन। मुखमुखै लाग्छस्, मुख छोड्छस् सुंगुर, फेरि आक्रमण गर्न बाबु पर्व उत्तेजित हुन्छ। उमेरमा सबै सुंगुर हुन्छन्। छोरो पर्व एक साधारण तर निर्णायक र प्रभावशाली आक्रमण गर्छ। घायल बाबुका उत्तेजनाहरू छिन्न भिन्न हुन्छन्। आफ्नो अभागी पुरपुरो समातेर थचक्क बस्दै बाबु पूर्ण पराजय भोग्न विवश हुन्छ। छोरो पर्वको युद्ध विजेता नायक छोरो बाबुलाई बिजोक अवस्थामा छोडेर हिँड्छ। घाँटी निमोटेर जाए किन घायल पारेर जान्छस्? बाबु पर्वको पराजित बाबु पुरपुरोबाट हात ओह्रालेर छाती पिड्दै कराउँछ। युद्ध विजेता छोरो पराजित क्रन्दन सुन्न इन्कार गरिदिन्छ। बाबु छोराको रिक्ततामा घ्वाक्कर हुन्छ। यो महाभारत अढ़ाई हप्तामा टुङ्गिदैन, दिन नबिराइकन रात नबिराइकन पनि लड़िन्न। अघोषित युद्ध विरामका लामा लामा फड्का मारेर यो युद्ध बल्झिरहन्छ। दाजुभाइहरू बिनाको यो महाभारत युद्धका दुई खास विशेषता हुन्छन्। पहिलो खास विशेषतामा पहिलो मुख छोड्ने बाबु सधैं र हार्ने पनि बाबु नै हुन्छ सधैं। दोस्रो खास विशेषतामा छोरो कहिले पनि आक्रामक विजेता हुँदैन, जहिले पनि प्रत्याक्रामक विजेता हुन्छ। हामी महान यही महान युद्ध धर्मका कारण उबाबुप्रति कुनै अन्याय ग्रन्थीले पीड़ित हुँदैन। दुई खास विशेषतामा दुई खास उदाहरण लिऊ। उदाहरण नम्बर एक, एक कुजात सुंगुर छोरो बन्न सक्दैनस्? छोरो कसरी छोरो बन्ने? यी छोरो पारी घरीको केटालाई हेर, छोरो त्यस्तो हुन्छ। खेत किनिदिएको वर्ष दिन पुगेको छैन, जुम्ल्या बिउ उमारिसक्यो। जुम्ल्या उमारोस् कि तिम्ल्या, मलाई केही घाटा लागेको छैन, छोरो उत्तर दिन्छ। हेर बुद्धि, न इख न बिख, मर्ने बेलामा सन्तोषले मर्न नदिने भयो। सन्तोषले कहिले बाँचेको भए पो सन्तोषले मर्ने भन्ने कुरो हुन्छ। अज्ञानी राहु, बाबु नै अन्धो धृतराष्ट्र भएपछि छोरालाई के देउस्? उदाहरण नम्बर दुई, अबदेखि सुंगुर पनि भन्दिन तँलाई, बुझिस कुरो? अँ बुझे, किन नमिल्ने कुरो भन्नु? भन्दै भन्दिन म, असल बाबुहरूले भन्दैनन् पनि, छोरो उत्तर दिन्छ। सुंगुरले भोग्ने काम मात्र गर्दैन, वंशवृद्धि गरी वंश रक्षा पनि गर्छ। तँलाई सुंगुर भन्नु सुंगुरलाई होच्याउनु हो, खुरो बुझिस? बाबु सोध्छ, किन नबुझ्ने? पहिले पहिलेका अन्धाहरूले हात्ती छाम्ने गर्थे, आजभोलिका अन्धाहरूले सुंगुर छाम्न थालेछन्। कुरो यही होइन? छोरो उत्तर दिन्छ, यसै हुन्न त्यसै हुन्न, जोगी भएर जान्छु म। कसैले भिक्षा दिनन् भने घर फर्के हुन्छ, फर्कन्न म, माया मारेर जान्छु। अति उत्तम विचार, छोरो उत्तर दिन्छ। छोराका पक्षबाट एकतर्फी जितको युद्ध र बाबुका पक्षबाट एकतर्फी हारको युद्धमा कुनै दुईतर्फी समझदारीको विकास हुँदैन। जहिले पनि ऐजन ऐजन पाराको युद्ध गणित, ऐजन ऐजन पाराको युद्ध परिणाम। लामो समयसम्म यो अन्त्यहीनताको कतै कुनै अन्त्य देखिँदैन, तर एक दिन ऐजन ऐजन पाराको युद्ध गणितमा ऐजन ऐजन पाराको युद्ध परिणाम भिन्न देखा पर्छ। भिन्न भनेको उल्टै हो। बाबु भन्छ, यस्ता कुपुत्रलाई के भन्नु? केही नभने हुन्छ, मलजल हाली हुर्काए बढाए सबै खेर गयो, पछि त माने हुन्छ। मान्दैछु मान्दैछु, नामर्द कुपुत्रले सद्गति नदिने भएपछि पछि त नमानेर सुख हुन्छ? छोरो भएपछि सद्गति भएन? ऊ प्रश्न गर्छ। छोरो मात्र भएर बाबुले सद्गति पाउन्न, छोरो मर्द पनि हुनुपर्छ, नामर्द जैरे, बाबु उत्तर दिन्छ। आफै होला नि नामर्द, साफ जङ्गचलाईमा छोराको महान प्रत्याक्रमण शुरू हुन्छ। सम्भवतः ऊ युद्धका सबै नैतिकताहरू भुल्छ, तर उसको योद्धा बाबु बुढो भए पनि कुनै भीष्म वा द्रोण भन्दा कम पराक्रमी हुँदैन। छोराको घातक प्रत्याक्रमणको जवाफमा बाबु घाँटीको एउटा नशालाई धाराको पाइप बराबर फुलाइदिन्छ। म नामर्द भएको भए त यहाँ हुन्थिस्? बस, छोरो धाराशयी हुन्छ यो अभूतपूर्व बाणले। छोराका सम्पूर्ण प्रत्याक्रमणहरूले हावा खाइदिन्छन्, अहिलेसम्मका सम्पूर्ण जीतहरूले पनि हावा खाइदिन्छन्। महाचक्रव्यूहभित्र छोरो निहत्ता र लाचार हुन्छ। आफ्नो निहत्ता छोरामाथि बाबु कुनै शक्ति प्रहार गर्न रुचाउँदैन। हारमा जीतको पारा देखाएर छोरो हिँडेपछि बाबु जीतमा हारको पारा देखाई पुरपुरो ठोक्छ, पुरपुरोको भारले थचक्क बस्छ। छोरो खेतमा भुल्न पुग्छ, तर बाबुलाई भुल्न सक्दैन। ऊ बाबुको जितलाई आफ्नो हार होइन भनी सोच्न सक्दैन। यो धराशयी हृदय व्यथाले गर्दा ऊ खेतमा राम्ररी भुल्न सक्दैन। भुल्ने प्रयासमा भोग्ने प्रयासहरू मरिदिन्छन्। अब यो सोच्न विवश हुन्छ, यो असमाप्त घरेलु महाभारत नैतिक रूपले बेठिक छ। ऊ कुरूक्षेत्रको गलत मोडमा उभिएको छ। ऊ घिउ छोरो भई सोच्छ, बाबुले छोराको खेतमा उब्जनीको चाहना गर्नु स्वाभाविक छ, यो प्रत्येक बाबुको प्रतीक्षा धर्म हो। अविच्छिन्न वंश परम्पराको चाहनामा नै त घरको आत्मा निवास गर्छ। घरको नरहे कसरी बाँच्ने समाज, देश अनि विश्व? यसपछिका दिनहरूमा घरेलु महाभारत त्यति जम्दैन जति युद्धप्रेमीहरू आशा गर्न सक्छन्। वंशनाशको भयले आत्तिएको बाबु एकतर्फी बाण हानिरहन्छ, तर छोरो भने कुनै प्रतिबाण हान्दैन। साह्रै भएर आक्कल झुकल प्रतिबाण हानिहाले पनि तिनका तीक्ष्णताहरू गायब हुन्छन्। एकनाश बाण प्रहार गर्दा गर्दै बाबु अक्सर थकित हुन्छ, तर निराशाको गर्तबाट आशाका बाण प्रहार गर्न भने छोड्दैन। यो अतिरिक्ततामा परिणत युद्ध स्थितिमा बाबु छोराका आकस्मिक प्रत्याक्रमणहरू पर्खिरहन्छ, तर पर्खाईका सम्पूर्ण उपयोगिताहरू समाप्त हुँदै जान्छन्। अब बाबुको दशा बिग्रन्छ। असमाप्त महाभारतको समाप्त प्राय यो मोडमा बाबु बाण प्रहार गर्दा गर्दै बाण प्रहार गर्दैछु भन्ने चेतना नै हराउन थाल्छ। छोरालाई निरीह बाबुमाथि राम्रै दया लाग्छ, दया कसरी देखाउने समस्या लाग्छ। प्रत्याक्रमण विमुख हुने छोराको निर्णय पक्का पक्की हुन्छ। ऊ फसल काट्ने वंशानुगत चाहनाको पछि लाग्छ। फसल एक सपना हो, ऊ बुझ्छ सपना कसरी साकार हुन्छ। ऊ राम्ररी बुझ्दैन, सायद राति सुतेर नदेखिने सपनाहरू जीवनका लक्ष्य हुन्छन्। लक्ष्यहरू एकैपल्ट बुझिँदैनन्, तर लक्ष्यहरूले बुझ्ने निम्तो दिइरहन्छन्। मान्छेले निम्तो मान्न जानुपर्छ। बस ऊ खुब सोच्छ, यसरी इमान्दार भई सोचेपछि सोचाइले कुनै सार्थक उचाइ टेक्छ नै। अब ऊभित्र वंश परम्पराको त्यो सोझो रूपरेखा तयार हुन्छ जुन उसले बिर्सिराखेको थियो। उसलाई परम्पराले भन्छ, मन वचन र कर्मले फलसिद्धि गर। जीवनमा कहिल्यै गम्भीर भएर सिक्न नचाहेको परम्पराको ध्वनि ऊ छातीभित्र कतै आत्मामा नभए हृदयमा अनुभूत गर्छ। ऊ छक्कै पर्छ। पछि उसलाई लाग्छ, मान्छेलाई मान्छेको परम्परा उत्तराधिकारमा प्राप्त हुन्छ। यो कतै नपढे पनि त्यत्तिकै जानिने मानवीय गुण हो। यो विशेष गुण पत्तो लागेपछि ऊ मान्छेको प्रारब्धबारे चिन्तनशील हुन्छ। जति मान्दिन भने पनि मान्छेको भाग्य घोडासित हुँदैन, तर मान्छे भनेको मान्छेको भाग्य मात्र होइन, मान्छेको कर्म पनि हो। अब खेतमा बिउ छरेर, रोपाई गरेर, बिरुवा उमारेर, फसल काटेर, कुन्यु लाएर, किनबेच गरेर अर्को जन्ममा खर्च गर्ने पुण्य कमाई जोडिराख्नुपर्छ। हे इष्टदेव, मलाई सहयोग गर। ऊ जीवनमा पहिलोपल्ट इमान्दार भएर इष्टदेवलाई स्मरण गर्छ। उसलाई अवर्णनीय शक्ति, प्रेरणा र विश्वास प्राप्त भइन्द लाग्छ। यो नवीन आत्मानुभूतिको सहयोगमा ऊ चाँडोभन्दा चाँडो खेतमा बिउ छर्न उत्सुक हुन्छ। तर उत्सुकताले मात्र बिउ छर्नु दुर्घटनापूर्ण हुन्छ। कसैले नभने पनि उसलाई थाहा हुन्छ, खेतमा बिउ छर्ने हतार कहिले गर्नुहुँदैन। बिउ छर्ने हतार भोग्ने हतार भयो भने मान्छे पशु हुन्छ। भोग गर्दा शरीरले भोगे पनि बिउ छर्दा शरीरले मात्र छर्न हुँदैन। रोपाई विशुद्ध बौद्धिक क्रिया हो। रोपाई गर्दा हतार हतार असमयहरू चयन गरियो भने छरेको बिउ नउम्रन सक्छ, उम्रे पनि निरोगी र दीर्घायु नहुन सक्छ। यसैले बुद्धिमान मान्छे उही हो जो बिउ छर्ने उपयुक्त रोपाईको ऋतुकाल चयन गर्न सक्छ। ऊ बुद्धिमान हुने निर्णय गर्छ। यो महान निर्णयका विरोधमा उसका भोगका घोडाहरू हिँडिन आउँछन्, तर उती घोडाहरू खेतै खेत जथाभावी नकुदाइकन लगाम कसिरहन्छ। सम्पुष्टिको अभिप्रायले ऊ जानी जाने बिउहरू संग्रह गरिराख्छ। यसो गर्दा उसले आफ्नै शरीर र मनसित भयानक युद्ध लड्नुपर्छ। उसलाई सहज ज्ञान हुन्छ, यो युद्ध सजिलो युद्ध होइन। कम्तीमा पनि बाबुसितको दीर्घ युद्ध छैन, आफैसितको युद्ध दुनियाँको सबभन्दा गाह्रो युद्ध हुन्छ। यो युद्धमा सर्वत्र हारका सम्भावनाहरू मात्रै हुन्छन्। यसैले ऊ युद्धपूर्व दृढ प्रतिज्ञा हुन्छ। साले, म बिउ संग्रह गर्छु गर्छु, जसले जे भने पनि कात्तिकै कुकुर रोपाई र संयमको ढिकुर रोपाईमा फरक हुन्छ हुन्छ। यही भावमत्तामा बिउ संग्रह गर्ने उसको महत्वाकांक्षी योजना थालिन्छ। ऊ यसलाई योजना सम्झँदैन, यज्ञ सम्झन्छ। ऊ यौवनका कष्टप्रद उन्मादहरूसित हार नखाइकन जुधिरहन्छ। ऊ उन्मादलाई सके उपेक्षा गर्छ, नसके बेसरी तिरस्कार गर्छ। आत्मजय र वीरताको यो महान उपलब्धिपछि अब ऊ रोपाई कर्म अथवा खेतमा बिउ छर्ने सबभन्दा उपयुक्त समय कुन होला भनी चिन्तन गर्छ। यो ऋतुकालको प्रतीक्षा हुन्छ। यो प्रतीक्षा जतिखेर पनि समाप्त पार्न सकिन्छ, तर म यस्तो समाप्ति चाहन्न। उसको चिन्तन एक दृढताको दुर्गमा परिणत हुन्छ। दुर्गमा प्रश्नको उही ढोका खुल्छ, सबभन्दा उपयुक्त समय कुन होला। ऊ यो ढोका बन्द गर्न सक्दैन। ऊ यसको चर्चा लम्पसार धर्माखेतसित गर्न सक्दैन। उसको एउटा मनले भन्छ, अनुभवी बाबुसित सल्लाह गर। दोस्रो मनले भन्छ, मित्रहरूसित सल्लाह गर। तेस्रो मनले भन्छ, प्रारब्धका व्याख्याताहरूले मात्र समुचित सल्लाह दिन सक्छन्। ज्योतिषीसित सल्लाह गर। चौथो, पाँचौं, छैठौं, सातौं, आठौं, नौं, दशौं र त्यसपछिका मनहरूले केही भन्दैनन्। खास कुनै दुविधामा नअल्मल्लिकन ऊ तेस्रो मनको कुरो सुन्छ। ऊ नाम चलेको ज्योतिषी कहाँ पुग्छ। ओहो बाबु, कहाँबाट आज बाटो बिराएर? बाटो बिराउनु नपरोस् भनेर बुझ्न आएको। आ आफ्नो भाग्य, आ आफ्नो कर्म। तैपनि ऊ आकर्षक परिणामको शुल्क प्रस्तुत गर्छ। ज्योतिषीका आँखामा आँखा खुल्छन्। हात हेरौँ त, कुन चाहिँ? दाहिने। ऊ हेराइदिन्छ। हात हेरौँ त, कुन चाहिँ? देब्रे। ऊ हेराइदिन्छ। निधार हेरौँ त, उसले कुन चाहिँ भनी सोधिराख्नु पर्दैन। आँखी भाउ उचाली उचाली ऊ निधार देखाइदिन्छ। ज्योतिषी खुट्टा हेरौँ त भन्दैन, उसले भनेको भए ऊ खुट्टा पनि देखाइदिन सक्थ्यो। जन्मपत्री चिन्ह ल्याउनु भएको छ? ल्याएको छु, हेरौँ त। ज्योतिषी गहिरिएर उसको जन्मपत्री हेर्छ। उसको त्यो हेराईलाई ऊ गहिरिएर हेर्छ। हेर्दा हेर्दै ऊ ज्योतिषीका आँखाहरू अचम्मैसित साँगुरिएपछि फैलिँदै गएको देख्छ। के भयो ज्योतिषी बा? उसलाई शून्य हतार हुन्छ। उत्तम, अति उत्तम, ज्योतिषीलाई भन्ने हतार हुन्छ। के कुरा उत्तम पाउनुभयो? खेत खासाको उत्तम परेछ, बाबुको भाग्य बलियो रहेछ। साँच्चै हो र? शङ्कै नगरे हुन्छ, देवता र ज्योतिषी कहिले पनि झुटो कुरा गर्दैनन्। ऊ ढुक्क हुन्छ र खास अभिप्रायको कुरो सोध्न ऊ आफूलाई तयार पार्छ। ज्योतिषी बा, के बाबु, खेतमा बिउ उम्रला? ल बाबु बिउ छरेर नउम्रने खेतलाई म किन उत्तम मान्थे? ऊ ढुक्कमाथि झन्डुक्क हुन्छ। ज्योतिषी बा के बाबु, कुन ऋतुमा बिउ छर्नु राम्रो होला? त्यो त आफै निदो गर्ने कुरो हो। खेत उत्तम छ भने जुन ऋतुमा बिउ छरे पनि नउम्रेला भन्नु पर्दैन। बाँकी के भने के ज्योतिषी बा, बाँकी के भने बिउ शुद्ध असल पोटिलो रोग नलागेको हुनुपर्छ। बेर्ना राम्रो भए बोट बिरुवा राम्रो हुने हो, बिउ राम्रो भए बेर्ना राम्रो हुने हो। बिउ राम्रै गरी साँची राखेको छु ज्योतिषी बा, त्यसो भए भइहाल्यो, आज भोलि नै बिउ छरे हुन्छ। ईश्वरले मलिलो खुखुलो चिस्यान भएको दोमट परेको फुकेको जीवांश भएको र पारिलो खेत भाग्यमा लेखिदिएका छन्। बरू बिउ उम्रेपछि मलजल दिने, रोगव्याधिबाट बचाउने, ढुसी लाग्न नदिने, तुसारोपन नदिने काम गर्नुपर्छ। बिउ उम्रन थालेपछि खेतको पनि राम्रो हेरविचार गर्नुपर्छ। कुरा बुझ्नुभयो त बाबु? बुझे ज्योतिषी बा। लौ त बाबु, ईश्वरका लीलामा कुनै अड्को पड्को देखा परे आउनुहोस्, म छँदैछु। हुन्छ ज्योतिषी बा। ज्योतिषीबाट सुनिश्चित र समुज्जवल भविष्यको प्रमाणपत्र पाएपछि ऊ खेताभिमुख हुन्छ। बाटामा नपरे पनि हुने एउटा भट्टी पर्छ, भट्टीमा देखा नपरे पनि हुने मित्रहरू देखा पर्छन्। खेत बाँझै राख्ने विचार छ कि क्या हो, कसैले नसोधे पनि हुने एउटा प्रश्न सोधिदिन्छ। ऊ नपिए पनि हुने एक ट्वाक पिएर सुरु भइ नदिए पनि हुने एउटा जवाफ फर्काइदिन्छ, म नामर्द होइन। भट्टीमा नघन्के पनि हुने एउटा अट्टहास घन्किन्छ। ऊ नमगाए पनि हुने एक ट्वाक मगाएर नपिए पनि हुने आधा ट्वाक पिई उठ्छ, कहाँ जान लागिस्? कसैले फेरि नगरे पनि हुने एउटा प्रश्न पक्कै गर्छ, मर्द हुन होला। अरू कसैले नदिए पनि हुने एउटा उत्तर भक्कै दिन्छ। ऊ माने पनि हुने एउटा चोट मान्दैन, सट्टामा नहाँसे पनि हुने एउटा हाँसो हाँसिदिन्छ, हिँड्ने बेला नतिरे पनि हुने सबैको हिसाब तिरिदिन्छ। साढे एक ट्वाक पिएको स्फूर्तिमा ऊ घर आइपुग्छ। साँझ पर्छ, ऊ रसमानी मानी मजाले भोजन गर्छ। रात पर्छ, ऊ पूजाको ठाउँमा गई इष्ट देवदेवीहरूका अघिल्तिर ठिङ्ग उभिन्छ। इष्ट देवदेवीहरूको पूजा अर्चना कसरी विधि पुर्याएर गर्ने ऊ यो जान्दैन, र जान्ने बाबुसित सोध्ने मन गर्दैन। अरू केही नजाने पनि उसले इष्ट देवदेवीहरूका चरण कमलमा टाउको ठोक्न र हात जोड्न जानेकै हुन्छ। ऊ सम्पूर्ण भावपूर्वक यही गर्छ। हे इष्ट देव देवीहरू, मेरो खेतमा राम्ररी बिउ उम्रोस्, राम्रो खेती होस्, राम्रो फसल होस्, राम्रो आमदानी होस्। ऊ प्रार्थना गर्दा गर्दै वर माग्दा माग्दै भावोत्तेजनाले तुरुक्क रुन्छ, आँसु पुस्दा उसलाई परम सन्तोष हुन्छ। ठिक यही बेला उसलाई जीवनमा पहिलोपल्ट पवित्र प्रार्थनाको शक्ति अनुभव हुन्छ। अब शुभ कार्यमा किन ढिला सुस्ती? ऊ मिठासको प्रशान्ति र प्रशान्तिको मिठास बोकेर पूजा कोठाबाट बाहिर निस्कन्छ। रात पछि रात रोपाईको ऋतुकाल प्रारम्भ हुन्छ। ऊ कुनै असजिला संकोचका औपचारिकताहरूमा नअल्मल्लिकन ठूलो बहादुरी देखाएर संग्रह गरिराखिएको सम्पुष्ट बिउ रोपण कर्ममा लीन हुन्छ। ऊ उद्देश्यले प्रेरित भएर आधा रातसम्म खेत जोति रहन्छ। यो रोपाई कर्म एक रातमा समाप्त हुँदैन, कैयौं रातसम्म असमाप्त भइरहन्छ। ऊ मन वचन र कर्मले तीन होइन एक भइरहन्छ। रोपाईका चरम सुखहरू थकाईयुक्त हुन्छन्। यी थकाईहरूमा नथाकिकन सोच्दा उसलाई पक्का पक्की आभास हुन्छ। भाग्यका प्रत्येक भोगहरूमा खास केही लगानी नगरिकन उसले धनकुबेर हुने मौका पाएको छ। उसले इष्ट देव देवीहरूसित आभार प्रकट गर्नै पर्छ। इष्ट देव देवीले पक्ष नलिने भए पूर्वमा गतिलो कुरो लेखिने थिएन। हे इष्ट देव देवीहरू, खेत धनका लागि म आभार प्रकट गर्छु, भोग धनका लागि म आभार प्रकट गर्छु, अब खेतमा उम्रने धनहरूका लागि पनि म आभार प्रकट गर्छु। ऊ अविश्रान्तितिर आभार प्रकट गरिरहन्छ। विश्रान्तिका समाप्तिहरूपछि ऊ पटक पटक रोपाई कर्ममा फर्किरहन्छ। धारावाहिक जोताईका परिश्रमहरूमा शिथिलता आएपछि रोपाईको ऋतुकाल समाप्त हुन्छ। समाप्ति आफैमा एक आरम्भ हुन्छ। यो आरम्भमा रोपाई कर्मको सुख स्मरण गर्दै ऊ ठिक प्रकारले रोपाई भयो वा भएन भन्ने आत्मचिन्तन गर्छ। ऊ पूरा पूरा आत्मसमालोचक हुन्छ। यो समालोचनामा कुनै अप्रिय आलोचना हुन सक्दैन। उसलाई खेत राम्ररी जोतेको र खेतमा राम्ररी बिउ छर्न सकेकोमा अपार सन्तोष हुन्छ। यो सन्तोषमा उसलाई परम आनन्दको अनुभूति पनि हुन्छ। परमानन्द खेत जोत्नुमा छ, परमानन्द बिउ छर्नुमा छ, परमानन्द बिउ उम्रने आशामा छ, बिउ उम्रने प्रतीक्षामा छ।
मुटु भरी माया सल्बलायो, दिन होइन रात प्यारो लाग्ने याम आयो, दिन होइन रात प्यारो लाग्ने याम आयो।
सर्वभक्तको उपन्यास तरुणी खेतीको तेस्रो श्रृंखला आउने शुक्रबारको श्रुति सम्वेगमा वाचन हुनेछ। त्यसअघि मंगलबारको श्रुति सम्वेगमा रत्नमणि नेपालका कथाहरू लिएर हामी आउनेछौ। आजको लागि तपाईसँग विदा लिने बेला भएको छ। उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेग तपाईलाई कस्तो लाग्दैछ? प्रतिक्रिया दिन नबिर्सनुहोला। हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेग, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो shruti@unn.com.np। हवस् त, आजका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै कार्यक्रम उत्पादक अच्युत घिमिरे र म मन्टेश्वरी पनि विदा पाऊ। शुभरात्री।